के कहिले तपाईँले एउटा यस्तो तस्विर देख्नुभएको छ जहाँ एक व्यक्ति रूपमा झुन्डिरहेको छ र उसको मुनितिर एउटा पोखरी हुन्छ, कुवा हुन्छ र त्यो पोखरीमा गई हुन्छ अनि गईले त्यो रुखमा झुन्डिरहेको व्यक्तिलाई खाना आफ्नो मुख आँगर रहेको छ र माथितिर रुखको हाँगामा एउटा ठुलो अजिङ्गार बसिरहेको छ र अजिङ्गार त्यो रुखमा झुन्डिरहेको व्यक्तिलाई निल्नको निम्ति बिस्तारै उत्तर्फ अघि बढिरहेको हुन्छ। बिचरा त्यो व्यक्ति माथि उक्लन पनि सक्दैन न त पोखरीमा हाम फाल्न नै सक्छ। उसँग भएको एउटै मात्र विकल्प भनेको ऊ कसको शिकार बन्न चाहन्छ भनेर निर्णय गर्नु हो, गोहीको के अजिङ्गारको। मेरो विचारमा ऊ कसैको पनि शिकार बन्न चाहँदैन, आफ्नो ज्यान बचाउन उसले सक्दो प्रयोग गर्छ, बल्ले भ्याएसम्म ऊ सर्पर अधिकारसम्म अधिकार दुवैसँग लड्ने कोसिस गर्नेछ। तर अन्त त गोही र अजिङ्गारमध्ये एउटाले उसलाई आफ्नो शिकार बनाउनेछ। आजको हाम्रो खण्डमा हामी याकुबलाई त्यस्तै परिस्थितिमा भेटाउँछौँ। तिनको अघितिर तिनका क्रोधित भाइ एसाव छन् भने तिनको पछिल्लोतिर तिनका मामा लाबन छन्। याकुब हारन फर्केर जान सक्दैन किनकि याकुब हारनबाटै भर्खरै प्रतिज्ञाको देशतर्फ गइरहेका छन्
र हारनतिर नफर्किने उसले आफ्नो मामासँग करार गरेको छ र फर्केर जानु भनेको करार तोड्नु हो र याकुबले करार तोडेमा र उनीहरूले त्यो तोकेको सिमाना नागेर याकुब गएमा पक्कै पनि लाबनले याकुबको विरुद्धमा प्रतिकार गर्ने थियो। उता एसाप 400 मानिसहरूसहित उसलाई भेट्न आउँदैछ। त्यसो भए अब याकुबले के गर्छ होला, पछि हट्छ कि अगाडि बढ्छ? आउनुहोस् आजको हाम्रो पाठबाट पत्ता लगाऊँ। कृपया आफ्नो बाइबलमा मसँगै उत्पत्ति 32 अध्यायलाई पल्टाउनुहोस्। आज हामी 32 र 33 दुइटै अध्यायलाई हेर्दैछौँ। यो पृष्ठ सङ्ख्या 45 पाइन्छ, उत्पत्तिको पुस्तक बाइबलको पहिलो पुस्तक हो। हामी 32 आइपुगेका छौँ। हामी 32 र 33 अध्याय आज हेर्दैछौँ। गत हप्ता हामीले हेर्दै थियौँ कि योसेफको जन्म अघि जन्मपछि याकुब घर फर्कन चाहन्थे, त आफ्नो समृद्धिको कारण याकुब 6 हारानमै अल्मलिए। याकुबलाई घर फर्कनु निम्ति सम्झाउनलाई परमेश्वर याकुब कहाँ प्रकट हुनुभयो, तर लाबनले याकुबलाई जान दिन चाहँदैन थिए। त्यसैले लाबनलाई थाहै नदिई याकुब सुटुक्क हारानबाट आफ्नो पत्नीहरू, छोरा छोरीहरू र तिनका सबै सम्पत्तिहरू लिएर भागे। लाबनले याकुब भागेको खबर सुने, त्यसकारण लाबनले याकुबलाई लखेट्न थाले र अन्तत तिनलाई आधा बाटोमै भेटे। तर परमेश्वरले हस्तक्षेप गर्नुभयो। परमेश्वरले लाबनलाई भन्नुभयो, होसियार याकुबलाई छोइस कि खुइस। त्यसकारण लाबनले परमप्रभुले भन्नुभयो चाहिँ याकुबलाई असल कि खराब केही पनि भनेनन्। अन्तमा लाबन र याकुबले एकअर्कासँग शान्ति वार्ता गरे। भोलिपल्ट लाबन बिहानै सबैले उठे, आफ्ना नाति नातिनीहरू र छोरा छोरीहरूलाई विशेष मुहाई खाएर आशीर्वाद दिए। त्यसपछि उनी बिदा भएर आफ्नो घर फर्के र याकुबले पनि प्रतिज्ञाको देशतर्फ आफ्नो यात्रा जारी राखे। तर याकुबको यात्रा सजिलो हुनेवाला थिएन। प्रतिज्ञाको देशमा प्रवेश गर्दासम्म याकुबले थुप्रै कठिनाई र चुनौतीहरूको सामना गर्नुपर्ने थियो र ती कठिनाई र चुनौतीहरू उत्पत्ति 32 र 33 उल्लेख गरेका हामी पाउँछौँ। यी अध्यायहरूमा हामी तिनवटा कुरा हेर्नेछौँ। पहिलो भनेको हामी डर हेर्नेछौँ, याकुबको डर। 32:1-21। दोस्रो हामी लडाइँ हेर्नेछौँ, लडाइँ 32:22-32। र तेस्रो हामी मिलाप हेर्नेछौँ, मिलाप, मेलमिलाप 33:1-20। सो डर, लडाइँ र मिलाप, यो तिनवटा कुरा आज हामी हेर्दैछौँ। डर 32:1-21, लडाइँ 32:22-32, र मिलाप 33:1-20। सो देयर आर 3 द्याट यु वान्ट टु राइट डाउन इफ यु आर टेकिङ नोट्स फर द सर्मन। फर्स्ट फियर, सेकेन्ड फाइट, fight, and third, favor or reconciliation. So we're looking at Genesis chapter 32 and 33. So पहिलो डर फियर 32 अध्यायको एकदेखि 21 पदसम्म जसरी म पढ्छु कि पहिला तपाईँले आफ्नो बाइबलमा हेर्नुहोस्. याकुब पनि आफ्नो बाटो लागे र परमेश्वरका दूतहरूले तिनीसँग भेट गरे. याकुबले उनीहरूलाई देखेर भने यो त परमेश्वरको छाउनी हो, यसकारण तिनले त्यस ठाउँको नाउँ महनोम राखे. याकुबले एदोमका देशको शैरमा आफ्ना दाजु एसाव कहाँ आफ्नो अघि दूतहरू पठाए. याकुबले तिनीहरूलाई यसो भन्ने आज्ञा दिए, तिमीहरूले मेरा मालिक एसाबलाई यसो भन्नु, तपाईँको दास याकुब यसो भन्छ, म लाबनसँग बसोबास गरी अहिलेसम्म त्यहीँ रहेँ, मसँग गाई गोरु, गधा, भेडा बाख्रा र नोकर चाकरहरू छन् र तपाईँबाट निगा पाइएला भन्ने हेतुले अहिले तपाईँ कहाँ मैले बिन्ती गर्न पठाएको हुँ. ती दूतहरू याकुब कहाँ फर्केर आए, यसो भने, हामी तपाईँका दाजु एसाब कहाँ गयौँ र उहाँ तपाईँसँग भेट गर्न 400 मानिसहरूको साथमा आउँदै हुनुहुन्छ. तब याकुब साह्रै डराए र आकुल भए. तिनीले आफूसँग भएका मानिसहरू, भेडा बाख्राका बगालहरू, गाई गोरुका बथानहरू र उँठहरूलाई दुई दलमा विभक्त गरे. यदि एसाब आएर एक दल आक्रमण गरे पनि अर्को दल त उम्कन्न सक्ला भनी तिनले सोचे. तब याकुबले प्रार्थना गरे, हे मेरो पिता अब्राहमका परमेश्वर र मेरो बुबा इसाकका परमेश्वर, हे परम प्रभु, जसले मलाई त तेरो देशमा तेरा कुटुम्बहरू कहाँ जा र म तेरो भलाइ गर्नेछु भन्नुभएको थियो, तपाईँले आफ्नो दासलाई जति करुणा र विश्वासयोग्यता देखाउनु भएको छ त्यसको म कति पनि योग्य छैन, किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ, तर अहिले मेरा दुईवटा दल भएका छन्, म विन्ती गर्दछु मलाई मेरा दाजु एसाबको हातबाट बचाउनुहोस्, किनकि उनीसित मलाई डर लाग्छ कि उनले आमा छोराछोरीहरू समेत हामी जम्मैलाई आक्रमण गर्लान्. तर तपाईँले भन्नुभएको छ साँच्ची नै म तेरो भलाइ गर्नेछु र तेरा सन्तानहरू समुद्रका बालुवा सर तुल्याउनेछु झुकन्न सकिने छैन. तिनी त्यस रात त्यहीँ बास बसे र आफूसँग भएको सम्पत्तिबाट तिनले दाजु एसाबको निम्ति सौगात छुट्याए, अर्थात् 200 बाख्री, 20 बोका, 200 भेडी, 20 भेडा, 30 दुहुना उठ र तिनका बच्चा, 40 गाई र 10 साँढे, 20 गधैनी र 10 गधा. यी सबैका लागि तिनले बथान गरी आफ्ना कमारीहरूलाई जिम्मा लगाए र तिनीहरूलाई भने, मभन्दा अघि अघि जाऊ र बथान बथानका बिचमा केही खाली ठाउँ राख. तिनले सबैभन्दा अघिल्लालाई यसो भने, मेरो दाजु एसाबले तँलाई भेटेर त कसको मानिस होस्, त कहाँ जाने होस्, तेरो अघि अघि गएका यी बथानहरू कसका हुन् भनेर सोध्नुभयो भने तैँले यसो भन्नुभयो, ती त तपाईँको दास याकुबका हुन्, यी जम्मै मेरा प्रभु एसाबको निम्ति सौगातको रूपमा पठाएको हुन्, हेर्नुहोस् तिनी चाहिँ हाम्रा पछि पछि आउँदैछन्, तिनले दोस्रो तेस्रो र बथानका पछि पछि लाग्ने जम्मै लागे अरे. एसाबलाई भेट्दा तिनीहरूले उही किसिमले भन्नु, विशेष गरी तिमीले यसो भन्नु, हेर्नुहोस् तपाईँको दास याकुब हाम्रा पछि पछि आउँदैछन्, किनभने तिमीले यस्तो विचार गरे, मेरो पछि पछि सरी मेरो अघि अघि गएको सौगातले म उनको रिस साम्य गर्न सक्छु होला, त्यसपछि म उनको सामु पर्दा सायद उनले मलाई ग्रहण गर्नेछन्, यसै कारण ती सौगात तिनीभन्दा अगाडि गए र तिनी आफै चाहिँ त्यस रात आफ्नै पालमा बसी बिताए. प्रिय जीवनमा कठिनाइहरूले हामीलाई कहिले पनि छाड्दैन, पहाडहरू जस्तै तिनीहरू एकपछि अर्को गर्दै हाम्रो जीवनमा आउनेछन्. यदि तपाईँले पहाडको यात्रा गर्नुभएको छ भने तपाईँलाई थाहा छ कि आफ्नो गन्तव्यमा नपुग्नेजेलसम्म, घर नपुग्नेजेलसम्म तपाईँले थुप्रै पहाडहरू चढ्नुपर्ने हुन्छ. बल्ल तल्ल तपाईँ एउटा पहाड चढ्नुहुन्छ, चढिसक्ने बित्तिकै तपाईँको अगाडि फेरि अर्को पहाड आइहाल्छ. प्रियहरू, जबसम्म हाम्रो अन्तिम गन्तव्य स्वर्गमा पुग्दैनौँ, जबसम्म हामी हाम्रो घर पुग्दैनौँ, जीवनमा कठिनाइका पहाडहरू हामीले एकपछि अर्को गर्दै चढ्नै पर्छ. याकुब पनि त्यस्तै अनुभवबाट गुजिरहेका थिए. तिनले भर्खरै मात्र आफ्नो मामा लाबनसित चुनौतीपूर्ण भेट गरेका थिए, तर लगत्तै प्रतिज्ञाको देश पुग्न पहिले उसले चढ्नुपर्ने त्यो अर्को पहाड छ, अनि यो पहाड अलिक चुनौतीपूर्ण हुनेछ. याकुबले एसाबको सामना गर्नुपर्नेछ. अनि तपाईँलाई याद हुनुपर्छ कि एसाब याकुबका जेठा दाजु हुन्, लगभग 20 वर्ष पहिले याकुबले एसावको जन्मसिद्ध अधिकार र आशिष खोसेको थियो। त्यतिखेर एसावले याकुबलाई मार्न चाहन्थे, तर आफ्ना पिता इसाकको मृत्यु नहुन्जेल उनले पर्खिने निर्णय गरे। तर याकुब भागेर आफ्नो मामा घर गए र 20 वर्षपछि याकुब घर फर्किँदैछ। त याकुबले एसावलाई गरेको कुरा बिर्सिएको थिएन, झन् एसावले त बिर्सिने कुरै भएन। त्यसैले प्रतिज्ञाको देशमा फर्कन याकुबले एसावको सामना गर्नुपर्थ्यो। तर जसरी परमेश्वरका दूतहरू याकुब आफ्नो घरबाट दाजुबाट हारानतर्फ भाग्दै गर्दा देखा परेका थिए बेथेलमा, त्यसरी नै परमेश्वरका दूतहरू हारानबाट आफ्नो दाजु कहाँ फर्कने क्रममा पनि याकुब कहाँ देखा परेका छन्। याकुब हारानतर्फ फर्कँदै गर्दा परमप्रभुका दूतहरू देखा परे, अनि परमप्रभुका दूतहरू हारानबाट बाहिर निस्कँदै आउँदा देखा परेका हामी देख्दछौँ। सो हारानतर्फ जाँदा र हारानबाट फर्किँदा, याकुब बाहिर जाँदा र याकुब भित्र आउँदा, यो दुवै अवस्थामा परमेश्वरको दूतहरू देखा परेका हामी पाउँदछौँ। परमप्रभुको दूतहरू यसरी देखा पर्नुको एउटै मात्र अर्थ थियो कि परमप्रभु परमेश्वर याकुबको साथमा हुनुहुन्थ्यो, परमप्रभुको उपस्थिति याकुबसित थियो। त्यसकारण स्वर्गदूतलाई देखेपछि याकुबले यसो भने, यो त परमेश्वरको छाउनी हो, त्यसकारण तिनले त्यस ठाउँको नाउँ महनोम राखे। सो बेथेलमा परमेश्वरका स्वर्गदूतहरूलाई भेट्दा तिनले त्यस ठाउँको नाउँ बेथेल राखेका थिए, र त्यहाँ यहाँ यस घडी तिनले त्यस ठाउँको नाउँ महानोम राखे, जसको अर्थ दुई छाउनी हुन्छ। सो याकुबको छाउनी मात्र होइन, तर परमेश्वरको छाउनी पनि, अर्थात् त्यो ठाउँमा पनि याकुबको साथमा परमेश्वर हुनुहुन्थ्यो। त्यहाँ केवल याकुब मात्र थिएन, तर परमेश्वर पनि हुनुहुन्थ्यो। प्रियहरू, याकुब जस्तै हामी पनि आफ्नो जीवनमा परमेश्वरको उपस्थितिबारे ढुक्क हुन सक्छौँ। यद्यपि हामीसँग स्वर्गदूतहरू र सपना दर्शनहरूद्वारा परमेश्वरको उपस्थितिको त्यो प्रत्यक्ष गवाई प्रकटीकरण छैन, तर परमेश्वरले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको छ कि उहाँ हाम्रो साथमा हुनुहुन्छ, हाम्रो परमेश्वर हाम्रो अघि जानुहुनेछ। हामी अघि भर्खरै भजन गाउँदै थियौँ, अन्जान बाटोहरू भएर हिँड्नु परे तापनि उहाँ हाम्रो साथमा हुनुहुन्छ, ख्रिस्ट युगको अन्तसम्म हामीसँग हुनुहुनेछ, इमानुएल परमेश्वर अर्थात् ख्रिस्ट हामीसित हुनुहुन्छ। त्यसैले हामी जीवनमा जस्तो सुकै परिस्थितिबाट गुज्रिएर जानु परे तापनि परमेश्वरको उपस्थितिले लिएर हामी ढुक्क हुन सक्छौँ, हामी निर्धक्क हुन सक्छौँ, अनि परमेश्वरको उपस्थितिको त्यो निश्चयताका साथ हामी हरेक दिनको सामना गर्न सक्छौँ। सायद बिहानै उठेर कसरी तपाईँलाई फेरि पनि मैले यो दिनको सामना गर्नुपर्ने भयो, फेरि पनि त्यही कष्ट भएर म जानुपर्ने भयो भने कसरी फिल हुन्छ, महसुस हुन्छ, तपाईँको काँधहरू गलेर आउँछ होला। तर प्रियहरू, परमेश्वरको उपस्थितिको साथमा हामी हरेक दिनको सामना गर्न सक्छौँ, हामी हरेक दिनको सामना गर्न सक्छौँ। प्रियहरू, तपाईँ कहिले एक्लो हुनुहुन्न, याकुबको परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। अब परमेश्वरको उपस्थितिको त्यो निश्चयताका साथ याकुबले सेर देशमा बस्ने आफ्नो दाजु एसाव कहाँ आफ्ना दूतहरू पठाएका छन्। याकुबले तिनीहरूलाई यसो भन्दै आज्ञा दिएर पठाए, 4 र 5 तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्नु, तपाईँको दास याकुब यसो भन्छ, म लाबनसँग बसोबास गरी अहिलेसम्म त्यहीँ रहेँ, मसँग गाईगोरु गधा भेडा बाख्रा र नोकर चाकरहरू छन्, र तपाईँबाट निगा पाइएला भन्ने हेतुले अहिले तपाईँ कहाँ मैले बिन्ती गर्न पठाएको हुँ। याकुब 20 वर्षसम्म कहाँ गायब थिए भन्ने कुराको सारांश याकुबले जम्मा 2 पदमा दिन्छ। उनी यतिका वर्षसम्म लाबनसँगै थिए, र अब याकुब आशिषित भएका छन्। ऊ रित्तै हात गएका थिए, तर ऊ भरिभराउ भएर फर्केका छन्। उसँग परिवार छ, उसँग धन सम्पत्ति छ, उसँग के छैन, उसँग सब थोक छ। तर याकुबमा एउटा कुराको अझै पनि कमी थियो, र त्यो हो आफ्नो दाजुसँगको मिलाप। यसकारण तिनले आफ्नो दाजु एसावका दूतहरू अर्थात् सन्देशवाहकहरू पठाए, तर ती सन्देशवाहकहरू याकुबको निम्ति ब्याड न्युज लिएर फर्के, खराब समाचार लिएर फर्के। एसाव 400 मानिसहरू सहित याकुबलाई भेट्न आउँदैछ। यो वेलकम होमवाला पार्टी जस्तो देखिँदैन थियो। एसावसँग आउने मानिसहरूको संख्याले पक्कै पनि युद्धको मनसायलाई, नियतलाई सङ्केत गर्छ। त्यसैले उक्त खबर पाउने बित्तिकै याकुबले तुरुन्तै यो निष्कर्ष निकालेका छन् कि दाजु अझै पनि रिसाएका छन्, तिनी अझै पनि रिसाएका छन् र दाजुले मलाई अझै पनि मार्न चाहन्छ। त्यसैले त 400 मानिसहरू लिएर आउँदैछन्। यी तपाईँको प्रतिद्वन्दी तपाईँलाई भेट्न 400 मानिसहरू साथ आउँदैछन् भने तपाईँ के गर्नुहुन्छ? तपाईँ कस्तो महसुस गर्नुहुन्छ? याकुब भन्ने साह्रै डराए र आकुल भए, तर त्यो डरले प्रियहरू याकुबलाई कुजो बनाउन दिएन। यसले याकुबलाई आत्महत्या गर्न, आफ्नो दाजुले भेट्नभन्दा पहिले आफैलाई उसले सिद्ध्याउन बाध्य तुल्याएन। बरु त्यो नजिक नै गरेको त्यो ठुलो त्यो पहाडी चुनौतीलाई लिएर याकुबले दुईवटा कुरा गरेका छन् यहाँनिर। पहिलो, याकुबले एउटा काम गरे, याकुबले काम गरे, हि एक्टेड। याकुबले जे गर्न सक्थे उसले गरे। उनले आफूसँग भएका मानिसहरू, भेडा बाख्राका बगालहरू, गाई गोरुका बथानहरू र उँठहरूलाई दुई दलमा विभाजन गरे। उनले यसो गर्नुको कारण के थियो भने, यदि एसाफले एउटा दललाई आक्रमण गर्यो भने कम्तीमा अर्को दल भाग्नेछ र बाँच्ने मौका पाउनेछ भने थियो। याकुबले गर्न सक्ने भनेको केवल भाग्ने रणनीति बनाउनु मात्र थियो। भाग्ने रणनीति बाहेक उसले के पनि बनाउन सक्दैन थियो, गर्न सक्दैन थियो। याकुबले प्रतिकार गर्न सक्दैन थियो। याकुब भयभीत भए र अति व्यतीत भए, तैपनि तिनले आफ्ना मानिसहरूलाई बचाउन यसो गरे। दोस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, याकुबले प्रार्थना गरे। याकुबले परमेश्वरसँग प्रार्थना गरे। लाबानले याकुबलाई धोका दिँदा हामीले याकुबलाई प्रार्थना गरेको कहिले पनि देख्दैनौँ। घर फर्कन चाहेको तर नसकेपछि याकुबले प्रार्थना गरेको हामी देख्दैनौँ। लाबानले तिनलाई लखेट्दा हामीले याकुबलाई प्रार्थना गरिरहेको देख्दैनौँ। यो पहिलोपटक हो हामी याकुबले परमेश्वरलाई प्रार्थना गरिरहेको देख्छौँ। कृपया याकुबको प्रार्थनालाई विशेष ध्यान दिनुहोस्। पहिले याकुबको प्रार्थनाको सम्बोधनलाई ध्यान दिनुहोस्। सम्बोधनलाई तिनी आफ्ना पिता अब्राहमका परमेश्वर र आफ्ना पिता इसहाकका परमेश्वरलाई प्रार्थना गर्छन्। याकुबले अज्ञात परमेश्वरलाई प्रार्थना गर्दैन। याकुबले लाबानले जस्तै अन्य जातिहरूका परमेश्वरलाई देवताहरूलाई पुकार्दैन, तर उनले करारका परमेश्वरलाई प्रार्थना गर्छ। याकुबले परमप्रभु याहवे परमेश्वरलाई प्रार्थना गर्छ। र दोस्रो, याकुबको प्रार्थनाको त्यो आधारलाई ध्यान दिनुहोस्। याकुबको प्रार्थनाको आधारलाई, उनले परमेश्वरको प्रतिज्ञाको आधारमा प्रार्थना गर्छ। पद 9 को खण्ड ख हेर्नुहोस् न। हे परमप्रभु, जसले मलाई तेरे देशमा तेरा कुटुम्बहरू कहाँ जा र म तेरो भलाइ गर्नेछु भन्नुभएको थियो। अनि पद 12 हेर्नुहोस् न। त तपाईँले भन्नुभएको छ, साँच्ची नै म तेरो भलाइ गर्नेछु र तेरा सन्तानहरू समुद्रका बालुवा सर तू ल्याइनेछन् जो गन्न सकिने छैन। याकुबले यहाँ के गरिरहेका छन्? याकुबले परमेश्वरको प्रतिज्ञाहरूलाई उसले आफ्नो प्रार्थनाको आधार जग बनाइरहेको छ। याकुबले परमेश्वरको प्रतिज्ञाको आधारमा प्रार्थना गर्छन्। आफूले प्रतिज्ञा गरेको त्यो कुरा पुरा गर्न याकुबले परमेश्वरलाई विन्ती गर्छ। परमेश्वर सामु याकुब आफ्नै मागहरू लिएर जाँदैन र याकुबले परमेश्वरलाई यहाँ धर्ना दिएको हामी पाउँदैनौँ। याकुबले यहाँ भोक हडताल गरिरहेको हामी पाउँदैनौँ। याकुबले परमेश्वरको इच्छा अनुसार प्रार्थना गरेको हामी पाउँछौँ। र तेस्रो, याकुबको प्रार्थनाको आचरणलाई ध्यान दिनुहोस् न। आचरणलाई तिनी यसो भन्छन्, पद 10, तपाईँले आफ्नो दासलाई जति करुणा र विश्वासयोग्यता देखाउनु भएको छ त्यसको म कति पनि योग्य छैन, किनभने एउटा लाठको मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। याकुबले परमेश्वरको प्रेम र विश्वासयोग्यता प्राप्त गर्न आफू अयोग्य भएको कुरा स्वीकार गर्छ। उसलाई थाहा छ कि ऊ एउटा सानो र कमजोर मानिस मात्र हो। उसले आफ्नो कमजोरी स्वीकार गर्छ। उसले कुनै फुटनी लगाउँदैन। परमेश्वरको सुरक्षा र आशिष पाउने उसले आफ्नो हक छ भनेर पनि भन्दैन। ऊ विनम्रतापूर्वक परमेश्वरको सामु आउँछ। परमेश्वर याकुबको सुरक्षा गर्नलाई बाध्य हुनुहुन्छ भनेर याकुबले भनिरहेको छैन। वास्तवमा परमेश्वर हाम्रो प्रार्थनाको जवाब दिनलाई, हाम्रो सुरक्षा गर्नलाई वा बाध्य हुनुहुन्न। यदि परमेश्वरले हाम्रो जीवनमा केही गर्नुहुन्छ भने यो परमेश्वरको दया हो, यो कृपा हो। याकुबले आफ्नो अयोग्यतालाई महसुस गरेको छ। मसँग अहिले जे छ यो सब थोक परमेश्वरको कृपाले गर्दाखेरि हो। मसँग केही थिएन, म जब एउटा लाठो मात्र लिएर म यर्दन नदी तरेको थिएँ, तर म अहिले यतिका धेरै सन्तान सम्पत्ति लिएर फर्किएको छु। यो सब तपाईँ परमेश्वरको प्रेम, तपाईँको कृपा करुणा र विश्वास योग्यताको कारणले गर्दाखेरि भएको हो। प्रभु मलाई थाहा छ तपाईँ मलाई सहयोग गर्नलाई बाध्य हुनुहुन्न, तपाईँ मेरो चौकीदार हुनुहुन्न, तपाईँ मेरो सेक्युरिटी गार्ड होइन, तपाईँ मेरो निम्ति अस्तित्वमा हुँदैन, बरु म तपाईँको निम्ति अस्तित्वमा हो छु भन्ने कुरो याकुबलाई राम्रोसँग थाहा छ। र त्यो आचरण सँगसँगै अन्तमा हामी याकुबको प्रार्थनाको आग्रहलाई विचार गर्छौँ। याकुबको आग्रहलाई ध्यान दिनुहोस् न, उसको बिन्तीलाई ध्यान दिनुहोस् न। याकुबले के भन्छ? म बिन्ती गर्दछु मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्छ कि उनले आमा छोराछोरी समेत हामी जम्मैलाई आक्रमण गर्लान्। याकुबलाई थाहा छ यदि परमेश्वरले याकुबलाई बचाउनु भएन भने याकुब बाँच्ने छैनन्। याकुबलाई थाहा छ याकुबको सुरक्षा केवल परमेश्वरमा निहित छ र उसले परमेश्वरमा बिन्ती गर्छ। उसले छुटकाराको लागि परमेश्वरमा बिन्ती गर्छ। प्रिय, के तपाईँले देख्नुभयो कि डरले याकुबलाई कुँजो बनाएन, न त परमेश्वरमाथिको भरोसाले याकुबलाई प्रार्थनाप्रति निष्क्रिय नै बनाए। याकुबले यसरी पनि सोच्न सक्थे कि ऊ परमेश्वरको प्रतिज्ञा गरेको व्यक्ति भएकोले यदि परमेश्वर आफ्नो प्रतिज्ञा पुरा गर्नु छ भने परमेश्वरले तिनको रक्षा जसरी पनि गर्नैपर्छ, यदि उहाँले गर्नु भएन भने उहाँ झुटो ठहरिनुहुनेछ। तर परमेश्वरले त्यसो गर्नुहुन्न, त्यसैले चिन्ता गर्नु चाहिँ नो टेन्सन। तर याकुबले यसरी सोचेनन्, बरु तिनले छुटकाराको लागि प्रार्थना गरे। याकुबले परमेश्वरको प्रतिज्ञालाई प्रार्थना नगर्ने बहानाको रूपमा लिएनन्, तर प्रार्थना गर्ने प्रेरणाको रूपमा लिए। अनि फेरि तपाईँ नि जीवनमा डरको सामना गर्नुपर्दा के तपाईँ प्रार्थनामा परमेश्वरतर्फ फर्कनुहुन्छ? जब तपाईँको वरपर कुराहरू बिग्रदै जान्छ, जब जीवनमा दुःख कष्ट आइपर्छ, परीक्षा गर्नेले सताउँछ, कि तपाईँ याकुबले जस्तै प्रार्थनामा परमेश्वरतर्फ फर्किनुहुन्छ? प्रिय, तपाईँ कुन कुरासँग डराउनुहुन्छ? कुन कुराले तपाईँलाई सबैभन्दा बढी दुःख दिन्छ? तपाईँलाई कुन कुराले बढी चिन्तित बनाउँछ? तपाईँको भोक, तपाईँको निन्द्रा, तपाईँको आनन्द कुन कुराले खोसिरहेको छ? के तपाईँ रोग, पीडा, सम्बन्ध भएका खटपटी वा भोलिको अनिश्चितता जस्ता सबै कुराहरू लिएर प्रार्थनामा परमेश्वर कहाँ जानुहुन्छ? प्रियहरू, यस जीवनका जीवन आइपर्ने चुनौतीहरूले र कठिनाइहरूले तपाईँलाई कुजो नबनाओस्। डु नट लेट द फियर प्यारालाइज यु। बरु दुःख कष्टले तपाईँलाई प्रार्थनातर्फ डोर्याओस्। हाम्रा सबै डरहरू प्रियहरू विश्वासद्वारा प्रतिस्थापित होस्। हाम्रा सबै कायरता परमेश्वरमाथिको त्यो परमेश्वरको प्रतिज्ञामाथि हामीले गरेको त्यो भरोसाले ल्याउने साहसद्वारा प्रतिस्थापित होस्। र प्रियहरू, तपाईँलाई थाहा छ प्रार्थनामा परमेश्वर कहाँ आउन हामीले कुनै अपोइन्टमेन्ट लिइराख्नु पर्दैन। तपाईँ जतिखेर पनि परमेश्वर कहाँ प्रार्थनामा आउन सक्नुहुन्छ भन्ने कुरो के तपाईँलाई थाहा छ? तपाईँले परमेश्वरसँग टाइमिङ लिइराख्नु पर्दैन, समय लिइराख्नु पर्दैन प्रार्थना गर्नलाई। परमेश्वरको समय, व्यस्त समयमा कुन समय चाहिँ परमेश्वरसँग म प्रार्थनामा जान सक्छु भने तपाईँले परमेश्वरसँग समय लिइराख्नु पर्दैन। वास्तवमा परमेश्वरको कुनै सेक्रेटरी छैन अपोइन्टमेन्ट लिनको लागि, रिसेप्सनिस्ट छैन जहाँ तपाईँले कल गरेर परमेश्वरसँग अपोइन्टमेन्ट लिन सक्नु लिनुपर्ने हुन्छ। परमेश्वर कहाँ तपाईँ जतिखेर जुन समयमा जहाँ पनि प्रार्थनामा जान सक्नुहुन्छ। मध्यरातमा हाम्रो कान्छा छोरा नेथन जुरुक्क उठ्छ र भन्छ, बाबा पानी प्लिज। त्यसपछि के हुन्छ तपाईँलाई थाहा छ? नेथनको बुबा उठेर उनको निम्ति प्रार्थना पानी ल्याइदिन्छ र नेथन त्यो पानी पिउँछ र फेरि सुत्छ। मध्यरातमा 2 बजे 3 बजे उठेर उसले पानी प्लिज भन्ने बित्तिकै उसको बाबा उठेर उसलाई पानी ल्याइदिन्छ। छोराले मात्र, प्रियहरू, छोराले मात्र मध्यरातमा त्यसरी पानी माग्न सक्छ। सायद तपाईँले मसँग मध्यरातमा पानी माग्नुभयो भने सायद म उठेर पानी दिदिनँ होला। प्रियहरू, परमेश्वरका सन्तानहरू जुनै बेला पनि प्रार्थनामा परमेश्वर कहाँ जान सक्छ। केवल परमेश्वरको सन्तान मात्र, केवल परमेश्वरको छोराछोरीहरू मात्र उहाँ कहाँ मध्यरातमा उठेर बाबा पिता प्लिज भन्न सक्छ। प्रार्थनामा परमेश्वर कहाँ आउन हामीले अपोइन्टमेन्ट लिइराख्नु पर्दैन। हामी जहाँ छौँ, हामी जहाँसुकै भए तापनि, जस्तोसुकै परिस्थितिमा भए पनि हामी प्रार्थना गर्न सक्छौँ। चाहे हामी पहाड भेगमा हौँ वा हामी उजाड स्थानमा हौँ, हामी वर्षामा होस् या घाममा, घरमा हौँ या अस्पतालमा, हामी परमेश्वरलाई प्रार्थना गर्न सक्छौँ। प्रियहरू, रणनीतिले मात्र काम गर्दैन, तपाईँको योजना पर्याप्त छैन, तपाईँको बल शक्ति पर्याप्त छैन, तपाईँलाई परमेश्वर चाहिन्छ। याकुबले अन्तत यो पाठ सिकेका छन् र यो पाठ सिकिसकेपछि याकुब अब एसापलाई भेट्न तयार छन्। एसापलाई भेट्ने तयारी गर्दा एसापले याकुबले एसापको लागि सौगातहरू, गिफ्ट्स, उपहारहरू तयार पार्छन् र आफ्ना कमारीहरूलाई सुम्पिदिन्छन्। याकुबले एक एक गरी तिनजना कमारीहरू पठाउँछ। यी सौगातद्वारा याकुब एसापको रिस मार्न चाहन्छन्। त्यसपछि मात्र उसले एसापलाई भेट्ने आशा राख्छ। तर याकुबले अपेक्षा गरेको व्यक्तिलाई भेट्न अघि अनपेक्षित उसले अपेक्षा नगरेको व्यक्तिलाई भेटी पठाउँछ, जससँग याकुब एक घन्टा होइन, दुई घन्टा होइन, रातभरि कुस्ती लड्छ। आजको वचनको दोस्रो बुदा लडाइँ, फाइट, 32:22-32 जसरी म पढ्छु, कृपया तपाईँले आफ्नो बाइबलमा हेर्नुहोस्। त्यस रात याकुब उठे र तिनका दुई पत्नी, दुई कमारी र 11 छोराहरूलाई लिएर यब्बोक नदी तरे। तिनले तिनीहरूलाई खोलाको पारी पठाएपछि त्यसै गरी तिनले आफूसँग भएका सबै कुरा पनि पठाए। यसरी याकुबसँग एक्लै छोडिए अनि एकजना व्यक्ति उज्यालो नहुन्जेल तिनीसित कुस्ती लडे। यी व्यक्तिले याकुबलाई जित्न नसकेका देखेर याकुबका कम्मरको खोक्रो भाग छोए र उनीसित कुस्ती लड्दा लड्दै याकुबको कम्मरको घेडी खुस्कियो। तब ती व्यक्तिले भने, उज्यालोन लाग्यो, मलाई जान देऊ। तर याकुबले भने, मलाई आशीर्वाद नदिउन्जेलसम्म म तपाईँलाई जान दिन्न। उनले तिनलाई भने, तिम्रो नाम के हो? तिनले भने, याकुब। त्यस व्यक्तिले भने, अपभ्रान्त, तिम्रो नाम याकुब होइन तर इस्रायल हुनेछ, किनभने तिमीले परमेश्वर र मानिसहरूसँग लड अन्त गर्यौ अनि विजय भयौ। तपाईँ याकुबले उनलाई सोधे, बिन्ती छ, मलाई भन्नुहोस् तपाईँको नाउँ के हो? तर उनले उत्तर दिए, मेरो नाउँ तिमी किन सोध्छौ? अनि उनले तिमीलाई आशीर्वाद दिए। यसकारण याकुबले त्यस ठाउँको नाउँ पनियल राखे, किनकि परमेश्वरको सन्मुखै परे तापनि मेरो जान ज्यान बाँच्यो भने तिमीले भने। तिनको कम्मरले गर्दा तिनी खोच्याइ खोच्याइ हिँडेर पनियल नागिसक्दा सूर्योदय भयो। तिनका कम्मरको नसो छोइएको हुनाले आजसम्म इस्रायलीहरू कम्मरको नसो खाँदैन। याकुबले आफ्ना नोकरहरूलाई एसापको निम्ति सौगातहरू पठाएपछि तिनले त्यस रात आफ्नै पालो बिताउने विचार गरे। तर के हुने हो, एसापले सौगात स्वीकार गर्ने हो नै? यस्तै अनिश्चितताको कारण तिनी त्यो रात आफ्नै पालमा बिताउने चेष्टा गरे, तर सकेनन्। राति नै उठेर आफ्ना दुई पत्नी, दुई कमारी र 11 छोराहरूलाई लिएर यब्बोक नदी तरे। तिनीहरूलाई खोला तरेर पठाएपछि याकुब एक्लो भए। सायद यतिखेर याकुबको मनमा के कुराहरू होइन खेलिरहेको थियो होला। तर परिणाम जस्तो सुकै भए पनि याकुबले त्यो स्वीकार्नु पर्थ्यो, उसले सबै कुरा सामना गर्नै पर्थ्यो भन्ने कुरा उसलाई थाहा थियो। तर एक्कासी एकजना व्यक्तिसँग उनको लडाइँ सुरु हुन्छ र त्यो लडाइँ बिहानसम्म चलिरहन्छ। आफूकोसित लडिरहेको छु भन्ने थाहा नै नपाई याकुबले त्यस व्यक्तिसँग बिहानसम्म लडाइँ लड्छ। याकुब एक महान लडाकु थिए। यी व्यक्तिले याकुबलाई जित्न नसक्ने भेउ पाइसकेका थिए, त्यसैले उनले याकुबका कम्मरको त्यो खोक्रो भाग छोए र उनीसित कुस्ती लड्दा लड्दै याकुबको कम्मरको गेडी खुस्कियो। त्यही पनि याकुबले हार मानेको छैन। तब ती व्यक्तिले भने, उज्यालो भयो, उज्यालो हुन लाग्यो, मलाई जान देऊ भनेर भन्दाखेरि याकुबले उत्तरमा यसो भन्छ कि, मलाई आशीर्वाद नदिउन्जेल म तपाईँलाई जान दिन्न। सायद यो घडीमा आएर याकुबले आफू लडिरहेको व्यक्ति नै परमेश्वर हुनुहुन्छ भनेर बुझेको हुनसक्छ। ऊ याकुबले यो घडीमा आएर यो व्यक्ति जोसँग म लडिरहेको छु यो व्यक्ति नै आशिषको स्रोत हुन् भनेर बुझेको हुनसक्छ। यसकारण याकुबले त्यस ठाउँको नाउँ पनियल राखे। किनभने परमेश्वरको सन्मुखै परे तापनि मेरो जान ज्यान बाँच्यो भने तिनले भने। सो झट्टै हेर्दा याकुब एकदमै बलियो देखिन्छ, एकदमै बलियो देखिन्छ, खत्रै। मानिसहरूलाई मात्र होइन परमेश्वरलाई समेत जित्ने गरी बलियो देखिन्छ। हुन त त्यस व्यक्ति आफैले याकुबको नाउँ परिवर्तन गरेर इस्रायल राखिदिँदा परमेश्वर र मानिससँग लडन्त गरेर याकुब विजयी भएको कारण दिएका थिए, जसले गर्दा हामी यस कथाको नायकको रूपमा याकुबको प्रशंसा गर्ने परीक्षामा पर्छौँ। है मान्नुपर्छ याकुब हिरो खत्रै हो, तर के वास्तवमा याकुब हिरै हुन् त? आउनुहोस् एकपल्ट यस लडाइँलाई ध्यान दिएर विचार गरौँ न एकपल्ट फेरि। हामीले ध्यान दिनुपर्ने पहिलो कुरा भनेको यो लडाइँ कसले सुरु गरेको थियो, यो लडाइँ कसले सुरु गरेको थियो? यो लडाइँ याकुबले सुरु गरेको होइन। पहिलो कुरा, यो लडाइँ सुरु गर्ने त्यो व्यक्ति थियो जसले या आएर याकुबमाथि अन्धाधुन्धा प्रहार गर्छ र प्रतिज्ञामा याकुबसित लडाइँ गर्नुबाहेक अरू कुनै विकल्प थिएन। सायद सुरुमै परमेश्वर भन्ने चिनेको भए याकुबले लड्ने नै थिएन, विजय हुने कुरा त फरक हो। अनि अर्को कुरा तपाईँले ध्यान दिनुपर्ने कुरा भनेको यो लडाइँको अन्त कसरी हुन्छ? याकुबको कम्मरको गेडी खुस्किन्छ, तर पनि याकुब उसको गेडी खुस्काइदिनु त्यो व्यक्तिलाई नै च्याप्प समातेर आशिषको लागि भिख माग्छ। अनि त्यस व्यक्तिले याकुबको नाउँ याकुबबाट इस्रायलमा परिवर्तन गरिदिन्छ। इस्रायलको अर्थ उनी परमेश्वरसित लडाइँ गर्छ भन्ने हुन्छ, वा यसलाई परमेश्वरले लडाइँ गर्नुहुन्छ भनेर पनि अनुवाद गरिन्छ र गरिरहेको छ कति ठाउँमा। सो प्रियहरू, के तपाईँ देख्नु हुँदैछ कि याकुबलाई शारीरिक र आत्मिक रूपमा त्यो समर्पणताको बिन्दुमा ल्याउन परमेश्वर आफै आएर याकुबसित लडाइँ लड्नुभयो? परमेश्वरले याकुबलाई उसमा भएको त्यो आत्मनिर्भरता, त्यो सेल्फ कन्फिडेन्स, सेल्फ सफिसियन्सी रित्याएर विश्वासमा बलियो बनाउँदै हुनुहुन्थ्यो। याकुब आफ्नो शक्ति र सामर्थ्यमा भर परिरहेका थिए, तर परमेश्वरले त्यो उसबाट खोज्नु हुँदै थियो ताकि याकुबले केवल उसको रणनीतिहरूमा होइन, केवल उसको शक्तिमा होइन, केवल परमेश्वरमा मात्र भरोसा गर्न सिकोस् भनेर। याकुबले एसावलाई भेट्नु अघि नै परमेश्वरले तिनको शक्ति तोडिदिनु भयो, तिनका शारीरिक त्यो हात हतियारहरू लङ्गडो र बेकारको भए, र अब याकुबले साँच्चै परमेश्वरमा भरोसा गर्न सक्छ। अब उपरान्त ऊ आफ्नो बल र शक्तिमा भरोसा गर्नेवाला छैन। त्यसकारण यो लडाइँको उद्देश्य याकुबलाई एक शक्तिशाली योद्धाको रूपमा देखाउनु नभएर याकुबका परमेश्वर शक्तिशाली योद्धा हुनुहुन्छ भनेर देखाउनु थियो, जसमाथि याकुबले भरोसा गर्न सिक्नु पर्थ्यो। यदि याकुब प्रतिज्ञाको देशमा प्रवेश गर्ने हो भने यो केवल परमेश्वरको शक्तिले मात्र हुनेछ, न कि तिनको आफ्नै बल वा उनको दाजुसित नेगोसिएट गर्ने त्यो क्षमताले। यसकारण केवल परमप्रभुमा मात्र भरोसा राख्नुपर्छ र घोड चढीहरूमा रथहरूमा होइन भन्ने कुरा याकुब र तिनका भावी पुस्ताहरूलाई समेत सधैँ स्मरण रहोस् भनेर इस्रायलहरूमा कम्मरको त्यो नसो नखाने चलन रह्यो। मलाई लाग्छ आफ्नो कम्मरको गेडी खुस्काइदिएकोमा याकुब पछि गएर परमेश्वरप्रति धन्यवादी भए, किनकि त्यही घडीदेखि याकुबले शरीरमा भरोसा गर्न छोडे र परमेश्वरमा भरोसा गर्न सिके, र यही नै याकुबको विजय थियो। अरूहरू हेर्दा याकुबको लङ्गडोपन एक किसिमको श्राप जस्तो देखिए तापनि वास्तवमा याकुबको लागि त्यो आशिष थियो। थ्याङ्क गड फर द लिम्प, त्यो खुस्किएको गेडीको लागि परमेश्वरलाई धन्यवाद होस्। प्रियहरू, सायद तपाईँले भोगिराख्नु भएको दुःख कष्ट जस्तो तपाईँ अहिले अभिशापको रूपमा देख्नुहुन्छ होला, वास्तवमा ती परमेश्वरको आशिष हुनसक्छ। परमेश्वरले आफ्ना छोरा छोरीहरूलाई उहाँबाट भागेर संसारतिर जान दिनुको साटो तिनीहरू उहाँसँगै रहन सकुन् भनेर तिनीहरूको गेडी खुस्काइदिनु आशिष हो, किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताडना दिनुहुन्छ र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ। कुन बाबु होला जसले आफ्नो छोरा छोरीलाई अनुशासन राख्दैन, ताडना दिँदैन? यदि उसले आफ्नो छोराछोरीलाई साँच्चै प्रेम गर्छ भने उसले आफ्नो छोराछोरीलाई अनुशासन राख्छ, ताडना दिन्छ, पाठ सिकाउँछ। ओ प्रियहरू, म तपाईँलाई आग्रह गर्दछु, तपाईँको कष्ट त्यसै खेर जान नदिनुहोस्। दुःख कष्ट परमेश्वरको अभिशाप हो भन्ने प्रचारकहरूको कुरा नसुन्नुहोस्। तपाईँले कष्ट भोग्नु परमेश्वरको इच्छा होइन, उहाँ त तपाईँको समृद्धि चाहनुहुन्छ भन्ने सिकाउनेहरूको कुरा नसुन्नुहोस्। तिनीहरूको शिक्षाहरू बाइबलबाट आएका होइनन्, ती शिक्षाहरू त त्यस्ता मानिसहरूबाट आएको हुन्छ जसले यस संसारलाई प्रेम गर्छ र यो संसार जस्तै भएर बाँच्न चाहन्छ। तिनीहरू बुद्धि त्यो बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग गएका मानिसहरू हुन्। तिनीहरूले भक्ति चाहिँ फाइदा उठाउने उपाय हो भन्ने ठान्छन्। तिनीहरू शारीरिक मानिसहरू र शारीरिक मानिसले शरीरको कुरामा मन लगाउँछ। प्रियहरू, हामीलाई परमेश्वरसित घनिष्ठ तुल्याउने दुःख कष्टहरू उहाँबाट टाढा लैजाने समृद्धिभन्दा उत्तम छ। पक्कै पनि दुःख कष्ट भोग्न सजिलो छैन, या यो सजिलो छैन, क्यान्सर आनन्ददायी छैन। कसैले पनि मलाई माइग्रेन क्या मनपर्छ, मलाई माइग्रेन दामी लाग्छ भनेर भन्दैन। इट्स पेनफुल, यो पीडादायी छ। अनि कहिलेकाहीँ हाम्रो दुःख कष्टमा परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्न भनेर हामी सोच्ने परीक्षामा पर्न सक्छौँ, किनकि हामीले त्यही खाइरहेको छौँ, मान्छेले त्यही सिकाइरहेको छ। यदि तपाईँले कष्ट भोगिरहनु भएको छ भने सायद हुनसक्छ तपाईँसँग परमेश्वर प्रसन्न हुनुहुन्न। यदि तपाईँले तपाईँ रोगी हुनुहुन्छ, तपाईँ गरिबी हुनुहुन्छ भने सायद तपाईँले पाप गर्नुभएको छ, तपाईँसँग पर्याप्त विश्वास छैन भनेर मान्छेले तपाईँलाई दोष लगाइरहेको हुन्छ। त्यसकारण हामी दुःख कष्टमा त्यो मान्छेले दिएको शिक्षाअनुसार सोच्ने परीक्षा पढ्छौँ। हो, कहिलेकाहीँ जीवनमा दुःख कष्ट भोग्नु पर्दा हामी परमेश्वरलाई किन, मेरो जीवनमा चाहिँ किन प्रभु भन्ने सोध्ने परीक्षामा पर्छौँ। सायद याकुबले पनि यसरी सोध्यो होला, सोध्न सक्थे, किन परमेश्वर तपाईँ किन मेरो बाटोमा तँगारो बन्नुहुन्छ, म प्रतिज्ञाको देशमा गएको तपाईँ किन चाहनुहुन्न, तपाईँले मेरो किन कम्मरको गेडी खुसाइदिनु भयो। हामीसँग पनि यस्तै थुप्रै प्रश्नहरू होला, प्रभु तपाईँले मलाई किन दुःख कष्ट भोग्न दिनुहुन्छ, तपाईँले मलाई किन दुर्घटनामा पर्न दिनुभयो, प्रभु तपाईँले मेरो छोराछोरीलाई किन लड्न दिनुभयो, माथिबाट दुई तलाबाट किन रोक्नु भएन, हे परमेश्वर तपाईँले मेरो कोख किन बन्द गरिदिनु भएको छ, प्रभु मलाई किन निको पार्नुहुन्न, प्रभु मेरो आमालाई किन निको पार्नुहुन्न, मेरो श्रीमतीलाई किन निको पार्नुहुन्न भन्ने प्रश्न हामी सोध्न सक्छौँ। र प्रियहरू, म यी प्रश्नहरू सोध्नु पाप हो भनिरहेको छैन, गलत हो भनिरहेको छैन, तर म तपाईँलाई त्यहीँ नरोकिन प्रोत्साहन दिन चाहन्छु। आफ्नो गेडी खुस्काइदिनु हुने परमेश्वरलाई याक नछोडे जस्तै तपाईँ पनि कष्टमा परमेश्वरलाई नछोड्नुहोस्। दुःख विरामले तपाईँलाई परमेश्वरबाट टाढा लान नदिनुहोस्, बरु परमेश्वरले तपाईँलाई आशिष नदिएसम्म उहाँलाई नछोड्नुहोस्। तपाईँको जीवनमा यी सबै कुरा किन भइरहेको छ भने तपाईँले अहिले नबुझ्नु होला, तर तपाईँ बलियो र दयालु परमेश्वरमा भरोसा गर्न सक्नुहुन्छ, त्यसैले उहाँलाई पक्रिराख्नुहोस्। भाटभटिने अगाडि दुई प्रकारका भिखारी हुन्छन्, एक जसले आफ्नो हात थापेर माग्छ र यदि उसले केही पाएन भने ऊ अर्को मान्छेसँग माग्न जान्छ, अर्को व्यक्ति जसले कुदेर तपाईँ खुट्टा च्याप बस्छ माग्छ र तपाईँले केही नदिएसम्म उसले छोड्दैन। याकुब यो दोस्रो भिखारी थियो, यो याकुब दोस्रो भिखारी थियो, उसले परमेश्वरलाई छोड्दै छोडेन। ओ प्रियहरू, हात थाप्ने काम मात्र नगर्नुहोस्, हात थाप्ने काम मात्र नगर्नुहोस्, दिए पनि ठिकै छ नदिए पनि ठिकै छ, जस्तो गरी नमाग्नुहोस्। याकुबले जस्तै परमेश्वरलाई बिन्ती गर्नुहोस्, हे परमेश्वर, हे प्रभु, जबसम्म तपाईँले मलाई आशिष दिनुहुन्न म तपाईँलाई जान दिने छैन। प्रार्थनामा परमेश्वरसित कुस्ती लड्नुहोस्, उहाँलाई भन्नुहोस् हे परमेश्वर, जबसम्म तपाईँले मलाई परिवर्तन गर्नुहुन्न, जबसम्म तपाईँले मलाई यो पापमाथि विजय दिनुहुन्न तबसम्म तपाईँलाई छोड्ने छैन, जबसम्म तपाईँले मलाई आफ्नो पुत्र येशु ख्रिस्ट जस्तो बनाउनुहुन्न तबसम्म तपाईँलाई जान दिने छैन। हे परमेश्वर, जबसम्म तपाईँले मेरा छोराछोरीलाई बचाउनुहुन्न तबसम्म म तपाईँलाई जाने दिने छुइनँ। हर्सन टेलर कि आमाले जस्तै प्रार्थना गर्नुहोस्, हे प्रभु, जबसम्म तपाईँ मेरो छोरालाई बचाउनुहुन्न तबसम्म म यो कोठा छोड्ने छैन। फेरि तपाईँ परमेश्वरलाई कसरी माग्नुहुन्छ त्यसले देखाउँछ तपाईँ तपाईँको लागि परमेश्वरको हो। एक निर्दयी बुबा, एक निर्दयी न्यायकर्ता शासक, कि एक प्रेमिलो पिता। यदि परमेश्वर तपाईँको प्रेमिलो पिता हुनुहुन्छ भने यु विल गो टु हिम इन प्रेयर, तपाईँ उहाँका प्रार्थनामा जुनै पनि घडी जान सक्नुहुन्छ। मध्यरातमा, कष्टमा, ओछ्यानमा, अस्पतालमा, दुःख घडीमा, जुनै पनि समयमा जान सक्नुहुन्छ। He will hear your prayers. उहाँले तपाईँको प्रार्थना सुन्नुहुनेछ. परमेश्वर आफ्नै सामने भेटेपछि याकुब अब एसावलाई भेट्न तयार छन्. वचनको अन्तिम बुदा मेलमिलाप 30:1-20. याकुबले आफ्नो आँखा उठाएर हेर्दा एसाव र तिनका साथमा 400 मानिसहरू आइरहेको थिए. तिनले आफ्ना छोराछोरीहरूलाई लेया, रायल र दुई कमारीहरूको जिम्मामा विभक्त गरिदिए. तिनले कमारीहरू र तिनका छोराहरूलाई सबैभन्दा अगाडि, त्यसपछि लेया र तिनका छोराछोरीहरू र रायल र योसेफलाई सबैभन्दा पछि राखे. तिनीहरू सबैको अघि तिनी आफै चाहिँ आफ्नो दाजुको नजिक नपुग्जेल 7 भुइँमा ढोक्दै गए. तर एसाव तिनी कहाँ दौडदै आएर तिनलाई अँगालो हाले र छातीमा टाँसेर तिनलाई मुवाई खाए र तिनीहरू दुवै खुब रोए. तब एसावले यसो हेर्दा ती स्त्रीहरू र केटाकेटीहरूलाई देखेर यसो भने, तिमीसँग भएका यिनीहरू चाहिँ को हुन्? याकुबले भने, परमेश्वरले हजुरको दासलाई अनुग्रह गरिदिनुभएका मेरा बालबच्चा हुन्. तब कमारीहरू र तिनका छोराछोरीहरू नजिक आएर एसावलाई ढोक गरे. त्यसपछि लेया र तिनका छोराछोरीहरू आएर ढोक गरे. सबभन्दा पछि योसेफ र राहेल आए र तिनीहरूले पनि ढोक गरे. एसावले याकुबलाई भने, मैले भेटेका यी सबै बथानको अर्थ के हो? याकुबले जवाफ दिए, मैले हजुरबाट अनुग्रह पाउनलाई हो. तर एसावले भने, भाइ मसँग प्रशस्तै छ, तिम्रो जो छ तिमीसँगै रहोस्. याकुबले भने, होइन, तपाईँको निगाह ममाथि छ भने कृपा गरी मेरो हातको यो सौगात ग्रहण गर्नुहोस्, किनभने यति ठुलो निगाह देखाएर तपाईँले मलाई स्वागत गर्नुभयो कि साँच्चै नै तपाईँको दर्शन पाउँदा मलाई त परमेश्वरकै दर्शन पाए जै लाग्यो. अब बिन्ती छ तपाईँलाई नै भनेर ल्याएको मेरो यो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्वरको अनुग्रह ममाथि भएको हुनाले मसँग प्रशस्तै छ. यसरी याकुबले जिद्दी गरे र एसावले ती लिए. तब एसावले भने, अब हामी अघि बढौँ, म तिमीलाई साथ दिनेछु. तर याकुबले उनलाई भने, हजुरलाई जाहेरै छ कि यी केटाकेटीहरू कलिलै छन् र दुहुना बथानहरूको मलाई फिक्री लाग्छ. तिनीहरूलाई एकै दिन पनि बेसी धपाए भन्ने सबै मरिजालन्. यसकारण म हजुरलाई बिन्ती गर्दछु कि तपाईँ नै मभन्दा अघि जानुहोस्, म चाहिँ मभन्दा अगाडि भएका गाईबस्तुहरू र यी बालबच्चाहरूको चाल अनुसार हजुर कहाँ शरीरमा नपुग्नुहुन्छ बिस्तारै हिँडेर आउनेछु. हिसाबले भने, मसँग भएका केही मानिसहरू तिमीसित छोडिदिनेछु. तर याकुबले भने, यसको दरकार होला र? हजुर निगाह मात्र म माथि रहोस्. यसैले हिसाब त्यही दिन शरीरमा फर्के. तर याकुब चाहिँ सुक्खोतिर लागे र आफ्नो लागि एउटा डेरा र गाईबस्तुलाई छाप्राहरू बनाए. यसै कारण त्यस ठाउँको नाम सुक्खोत राखियो. याकुब पदन आरामबाट हिँडेर गएपछि कनानको सकिम भन्ने एउटा सहरमा कुशलसाथ आइपुगे र त्यस सहरको अघि आफ्नो पाल टाँगेर बास गरे. याकुबले पाल टाँगेको जग्गा सकिमका बाबु हमोरका छोराहरूबाट तिनले 100 चाँदीका टुक्रा दाम हालेर किने. त्यहाँ तिनले एउटा वेदी बनाएर त्यसको नाउँ एल्लोहो इस्रायल राखे. याकुबले आफ्नो दाजु एसावलाई 400 मानिसहरूसित आउँदै गरेको देख्ने बित्तिकै आफूलाई समर्पण गर्न तयार गर्छ. तिनले आफ्ना छोराछोरीलाई लेया, रायल र दुई कमारीको जिम्मामा विभक्त गरिदिए. अघिल्तिर आफू खडा भए, उपछि स्त्रीहरू राखे अनि स्त्री नोकरहरू, त्यसपछि लेया र तिनका छोराहरू, अनि अन्तिममा रायल र योसेफलाई राखे. तपाईँ बुझ्नु हुँदैछ के हुँदैछ भन्ने कुरा. यसो गर्नुको कारण चाहिँ कुनै खतरा आइपरिहाल्यो भने कम्तीमा राखेर यो सब त बाँचोस् भन्ने थियो. याकुबले फेरि पनि पक्षपात गर्छ. यो पक्षपात योसेफलाई तिनका आफ्नै दाजुभाइहरूबाट खतरा नहुन्जेलसम्म जारी रहन्छ, चलिरहन्छ. पक्षपात पक्कै पनि राम्रो कुरा होइन. सो तिनीहरू नजिकै गर्दा याकुब एसावको नजिक नपुग्जेल 7 भुइँमा ढोक्दै जान्छ. किन होला है, किन याकुब एसावको नजिक नपुगेर 7 भुइँमा ढोक्दै गयो? किन 7 नै? यसको अर्थ के हो? यसरी 7 ढोक्नुको अर्थ समर्पण वा सम्मान भन्ने हुन्छ. ढोक्नुले सम्मान भन्ने जनाउँछ र 7 कम्प्लिसनलाई, पूर्णतालाई जनाउँछ. 7 ढोक्नुले ऊ साँच्चै नै याकुब साँच्चै नै उसले आफूलाई आफ्नो दाजुको सामु आत्मसमर्पण गर्दैछ. यसले उत्पत्ति 27:29 याकुबले आफ्ना पिताबाट पाएको आशिष उल्टिँदैछ भनेर देखाउँदछ. एसाव इसाकले एसाव ठानेर याकुबलाई यसरी आशिष दिएका थिए, जाति जातिले तेरा सेवा गरून् र मानिसहरूले तँलाई दण्डवत गरून्, तेरा दाजु भाइहरूमाथि तेरो प्रभुत्व होस् र तेरी आमाका छोराहरूले तँलाई दण्डवत गरून्। तर यतिखेर यतिखेर यहाँ ठिक उल्टो भइरहेको छ, इसाकले दिएको आशिषको उल्टो भइरहेको छ। यहाँ एसाब याकुबको सामु निहुरिनुपर्ने हो, दण्डवत गर्नुपर्ने, तर याकुब चाहिँ एसाबको सामु निहुरिरहेको छ, दण्डवत गरिरहेको छ। र याकुबले एसाबको दण्डवत गर्नुको एउटा महत्त्वपूर्ण अर्थ चाहिँ यो छ, याकुबले आफ्नो दाजुलाई पहिले उसले गरेको सबै कामको अपराधको लागि साँचो पश्चाताप गर्दैछ। याकुबले आफूले गरेको कामको लागि पश्चाताप मात्र गर्दै गरेन, तर तिनले पश्चाताप पनि गरे। तिनले पश्चाताप, याकुबले याकुबको पश्चातापले उसलाई मेलमिलापतर्फ डोर्याएको छ। तर एसाबको प्रतिक्रियाले हामीलाई छक्क पार्छ। एसाबको प्रतिक्रिया एकदमै उदेको छ। ऊ हराएको छोराको बुबाको हराएको छोराको कथाको बुबा जस्तै याकुबलाई भेट्न तिनी कहाँ दौडँदै गएर त्यसले अङ्गाला हाल्छ, छातीमा टाँसेर मही खान्छ र दुवैजना धुरु धुरु हुन्छ। याकुबले आफ्नो मुखबाट एक शब्द निकाल्नु अघि नै तिनको दाजु तिनी कहाँ अङ्गाला हाल्न आउँछ। एकछिन एसाबलाई यहाँनिर हेरौँ न, यसो हेर्दा एसाब पनि बदलेको जस्तो देखिन्छ। उसले आफूले क्षमा गर्नु अघि याकुबले क्षमा माग्नुपर्छ भन्दैन, उसले याकुबलाई क्षमाको भिख माग्न लगाउँदैन। तैँले मलाई यति धेरै चोट दिएको छस्, तैँले मेरो पाउ परेर क्षमा माग्नुपर्छ अनि मात्र म क्षमा दिन्छु भन्दैन यहाँ एसाबले। एसाबको क्षमामा कुनै शर्त वा माग छैन। एसाबले याकुबलाई क्षमा गरे र जति याकुब एसाबसित मिलाप गर्न उत्सुक थिए, त्यति नै ऊ पनि याकुबसित भेट्न मिलाप गर्न इच्छुक थिए। फ्री क्रिस्चियनहरू, के यो तपाईँको आचरण हो? के तपाईँको आचरण हुनु? कसैले नमागे तापनि के तपाईँ क्षमा दिन तयार हुनुहुन्छ? के तपाईँ मेलमिलापमा अग्रसर हुनुहुन्छ? तपाईँ पति, जेठा दाजु, दिदी वा कम्पनीको मालिक जो भए तापनि के तपाईँ क्षमा दिन अग्रसर हुनुहुन्छ? कि क्षमा सानै मान्छेले माग्नुपर्छ जहिले पनि? याकुबले एसाबको लागि भनेर सौगात पठाएको थियो, तर एसाबले तिनीहरूको उद्देश्य बुझेन र तिनीहरूको अर्थ के हो भनेर सोध्छन्। र पद आठमा याकुबले जवाफ दिए, मैले हजुरबाट अनुग्रह पाउन लायो अथवा निगाह पाउन लायो। अर्को शब्दमा भन्नुपर्दा यो मिलापको सौगात थियो। सो सुरुमा एसाबले ती उपहारहरू, त्यो सौगातहरू स्वीकार्न इन्कार गरे, तर याकुबले जिद्दी गरे, लिनै पर्छ, र अन्तत एसाबले ती उपहारहरू लिन राजी गराए। र याकुबले यसको दुईवटा कारण दिन्छ। पहिलो कारण याकुब भन्छन् पद दसमा, किनभने यति ठुलो निगाह देखाएर तपाईँले मलाई स्वागत गर्नुभयो कि साँच्ची नै तपाईँको दर्शन पाउँदा मलाई त परमेश्वरकै दर्शन पाए जस्तो लाग्यो। अर्को शब्दमा भन्यो भने याकुबले आफ्नो दाजुबाट पाएको निगाह अनुग्रह धन सम्पत्ति भन्दा पनि सन्तोषजनक थियो। त्यसैले एसाबले त्यो सौगात धन्यवादी भेटी स्वरूप स्वीकारेको याकुब चाहन्थे। त्यति मात्र होइन, तिनले आफ्नो दाजुलाई यति ठुलो कम्प्लिमेन्ट पनि दिएको छ, प्रशंसा पनि गरेको छ, तपाईँको दर्शन पाउँदा मलाई त परमेश्वरकै दर्शन पाए जस्तो लाग्यो। अर्को शब्दमा भन्ने हो भने याकुबले एसाबलाई देखेपछि एसाबमा परमेश्वरको अनुग्रह देखेको कुरा बताइरहेको छ। एसाबले याकुबलाई देखाएको निगाह परमेश्वरले याकुबको प्रार्थनाको जवाफ दिनुभएको थियो भन्ने कुराको प्रमाण थियो। त्यसकारण याकुबले ती एसाबले सौगातहरू मेलमिलापको माध्यमको रूपमा नभई मेलमिलापको परिणामको रूपमा राखुन् भनेर राख्नुलाई जिद्दी गरे। सो प्रियहरू, जब तपाईँ परमेश्वरलाई दिनुहुन्छ, कुन उद्देश्यले दिनुहुन्छ? कि तपाईँ परमेश्वरको निगाह प्राप्त गर्न दिनुहुन्छ, कि परमेश्वरको निगाह पहिले नै प्राप्त गरिसक्नु भएको कारणले दिनुहुन्छ? दोस्रो कुरा याकुब यसो भन्छन् पद एघारमा, तपाईँलाई नै भनेर ल्याएको मेरो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्वरको अनुग्रह माथि भएको हुनाले मसँग प्रशस्तै छ। याकुबले आफ्नो आशिषको लागि परमेश्वरलाई श्रेय दिन्छन् र आफ्नो बल, मेहनत, प्रयासले नै, तर परमेश्वरको अनुग्रहले नै आफूले आशिष पाएको यहाँनिर स्वीकार्छन्। याकुबले लाबानको घरमा कडा परिश्रम गरे तापनि परमेश्वरको अनुग्रहले गर्दा नै आफ्नो समृद्धि हासिल भएको कुरा तिनीले यहाँ बुझेका छन्। अनि तपाईँ नि, के तपाईँ आफ्नो जीवनमा भएका आशिषहरू परमेश्वरबाटको हो भने हेर्नुहुन्छ, वा आफ्नै मेहनतको फलको रूपमा हेर्नुहुन्छ? आफूसँग भएको कुरालाई लिएर तपाईँ कस्तो आचरण देखाउनुहुन्छ कि तपाईँ यो मेरो पैसा हो, यो मेरो गाडी हो, यो मैले कमाएको धन हो, यो मेरो बाइक हो, यो मेरो घर हो, यो मेरो परिवार भन्नुहुन्छ, तपाईँ दागा धर्नुहुन्छ कि तपाईँ यसलाई परमेश्वरको आशिषको रूपमा स्वीकार्नुहुन्छ? फेरि हामीले हाम्रो कार्यालय र चर्चमा भएको सामानहरूमा यो सामान काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चको, यो सामान फलाना अफिसको भनेर छाप लगाए चाहिँ हामीले हामीसँग भएको सबै कुराहरूमा यो परमेश्वरको भनेर छाप लगाउनुपर्छ, परमेश्वरको स्ट्याम्प लगाउनुपर्छ। हामीले आफ्नो परिवार, हाम्रो घर, हाम्रो स्वास्थ्य, हाम्रो जीवन, हामीसँग भएको धन सम्पत्ति सबै कुरामा परमेश्वरको नाउँको छाप लगाउनुपर्छ। यहाँ फेरि याकुबले एसाबलाई पठाएको सौगात, याकुब साँच्चै पश्चातापित छन् भन्ने कुराको सङ्केत हो। याकुबले एसाबको आशिष चोरेका थिए तर अब तिनी बिग्रिएको सम्बन्ध सुधार्न चाहन्छ, त्यो आशिष सम्भवतः फर्काउन चाहन्छ। पश्चातापले क्षमा याचना मात्र गर्दैन, यसले पुर्याएको त्यो क्षतिपूर्ति बेहोर्ने काम पनि गर्छ। पश्चातापले बिग्रिएको सम्बन्धलाई सुधार्ने पनि काम गर्छ, पश्चातापले चोरेको माल फर्काइदिन्छ। तपाईँको पश्चाताप कस्तो छ? तपाईँले आफ्नो पापको लागि पश्चाताप गर्नुभयो भने भन्नुको अर्थ के हो? के यो सरीमै सीमित छ? के योभन्दा बढी छ? कि तपाईँको पश्चातापमा आम्ने सामने भेटेर पाप स्वीकार गर्ने र क्षतिपूर्ति बेहोर्ने कुरा पनि समावेश छ? के तपाईँको पश्चातापले तपाईँलाई ईश्वरीय शोक र आज्ञाकारितातर्फ डोर्याउँछ? याकुब परमेश्वरसँग मात्र मिलापमा आउनु पर्याप्त थिएन, ऊ मानिसहरूसँग मिलापमा आउनु थियो। र मानिसहरूसँग मिलापमा आएर याकुबले परमेश्वरसँग मिलापमा आएको कुराको प्रमाण दिन सक्थ्यो। याकुबले पश्चाताप गरे अनि मेलमिलाप गरे, तर पश्चाताप गर्नुको अर्थ सिद्धता होइन, पश्चातापको अर्थ सिद्धता होइन। रिपेन्टेन्स डज नट मिन परफेक्सन, यसको अर्थ कहिले पनि अब पाप नगर्नु भन्ने होइन। याकुबले पश्चाताप गरे तर पनि तिनी पापी थिए। मार्टिन लुथरले भने चाहिँ क्रिस्चियनहरू एकै समयमा सन्त र पापी दुवै हुन्, साइमल जस्टस एट पेकाटर, साइमल सिरियसली जस्ट एन्ड सिनर। एकै समयमा हामी धर्मी पनि छौँ र एकै समयमा हामी पापी पनि हो। त्यसैले चर्च असिद्ध तर ख्रिस्टको धार्मिकताको वस्त्र पहिरेका र पवित्र पारिएका मानिसहरूले भरिएको समुदाय हो। हाम्रो पुरानो बानीहरू हामी कहाँ फर्केर आए जसरी हाम्रा पापहरू पनि कहिलेकाहीँ फर्किन्छन्। याकुबको अलिअलि झुट बोल्ने बानी अझै गएको थिएन। पद 12-20 तपाईँले देख्न सक्नुहुन्छ याकुबले फेरि झुट बोलाएछ। तपाईँ जाँदै गर्नुहोस्, म बिस्तारै क्याचअप बढाउँला, भेटौँला। तर याकुब अर्को देशतिर लागे। एसाब सैरमा फर्के तर याकुब चाहिँ सुक्कोतिर लागे। त दाइलाई के भनेको थियो? जाँदै गर्नुहोस् दाइ, म आउँला नि, बिस्तारै होला, गले छन्, केटाकेटी छन्, गाईवस्तुहरू छन्। ठ्याक्कै हामी कतिजना बोली जस्तो सुनिन्छ। याकुबको गल्ती एसाबको पछि नलाग्नु थिएन, याद गर्नुहोस्। याकुबको गल्ती एसाबको पछि नलाग्नु थिएन। मलाई लाग्छ याकुबले सही काम गरेछ। ऊ सैरतिर जानु हुँदैन थियो, ऊ वास्तवमा सुक्कोतिर जानु पर्थ्यो, किनकि सुक्कोत कनान देशमा पर्थ्यो, सैर कनान बाहिर पर्थ्यो। तर याकुबले आफ्नो दाजुसँग झुट चाहिँ बोल्नु हुँदैन थियो, भन्नुपर्थ्यो, दाजु ठिक छ, आफ्नो मेलमिलाप भयो, दाजुभाइको मेल बेला भयो, ठिकै छ, पार्टी पछि गरौँला, अहिले तपाईँ सैरतिर लाग्नुहोस्, म सुक्कोतिर लाग्छु, भन्नु पर्थ्यो। तर याकुबले फेरि झुट बोल्यो। तर किन झुट बोल्यो हामीलाई थाहा छैन, तर हामीलाई यति मात्र थाहा छ कि हामी यस संसारमा रहिन्जेल हामी हाम्रो पापहरूबाट कहिले छुटकारा पाउने छैनौँ, कहिले पनि। पुरानो बानी जस्तै पाप पनि हामीमा फर्किआउँछ, त्यसले हामी होसियार हुनुपर्छ, हामी होसियार हुनुपर्छ, सायद यतिखेर हामी यो यस्तो प्रश्न गर्न सोध्न सक्छौँ कि यदि शरीर नजाने नै हो भने आफ्नो दाजुसित बस्न चाहँदैन थियो भने याकुबले किन तिनलाई भेट गर्न चाहे त तिनी अर्को बाटो लाग्न चाहन्थे अर्को बाटो जान सक्थे कि जुन ठाउँ उनीहरूको भेट भयो त्यो ठाउँबाट याकुब सुकोतिर जाँदा हुँदो रहेछ त एसाब सेयरबाट आउनु पऱ्यो शरीरबाट याकुबले एसाबलाई सजिलै अवोइड गर्न सक्थ्यो तर याकुबले त्यसो गरेन कनानमा सेटल भन्दा पहिले याकुबले एसाबसँगको आफ्नो सम्बन्ध बिग्रिएको सम्बन्ध सेटल गर्न चाहन्थ्यो याकुब आफ्नो दाजुसँग मिलाप गर्न चाहन्थ्यो परमेश्वरसितको मिलापले तिनलाई आफ्नो दाजुसित मिलाप गर्ने उत्प्रेरित गर्यो नत्र भने तिनी साँच्चै परमेश्वरसित मिलापमा आएको थिए कि थिएनन् भन्ने कुरा म अझै पनि प्रश्न उठ्थ्यो अनि प्रिय तपाईँहरू नि कि तपाईँले परमेश्वरसित मिलाप गर्नुभएको छ कि तपाईँ परमेश्वरसँग मिलापमा आउनुभएको छ यदि छ भने यो कुरा अरू मानिसहरूसँगको तपाईँको मेलमिलापमा के प्रमाणित हुँदछ साँचो हुँदछ कि तपाईँ आफूलाई मन नपर्ने मानिसहरूबाट टाढै बस्नुहुन्छ अभोइड गर्नुहुन्छ ऊ यताबाट आउँदैछ भने तपाईँ यता जानुहुन्छ कि तपाईँ सकेसम्म सबै मानिसहरूसँग शान्तिमा बस्ने कोसिस गर्नुहुन्छ जसरी तपाईँ पवित्र र धर्मी परमेश्वरसँग शान्तिमा आउनुभएको छ डु यु ट्राई टु अभोइड डिफिकल्ट पिपुल पिपुल यु डोन्ट लाइक पिपुल द्याट इरिटेट्स यु देन वाट डज रेकन्सिलिएसन मिन फर यु यदि तपाईँ आज यस बिहान ख्रिस्टको चेला होइन भने ख्रिस्टको अनुयायी हुनुहुन्न भने तपाईँको लागि मेलमिलापले के अर्थ राख्छ तपाईँको लागि मेलमिलापले के अर्थ राख्छ मित्रहरू यदि एक पापी मानिस र अर्को पापी मानिस एक पापी मानिस र अर्को पापी मानिस बिचको मेलमिलाप यति गम्भीर छ एसाब र याकुबको जीवन हामी देखिसकेका छौँ भने पवित्र परमेश्वर र पापी मानिस बिचको मेलमिलाप झन् कति गम्भीर छ होला परमेश्वर पवित्र हुनुहुन्छ र उहाँको विरुद्धमा पाप गर्ने पापीहरूको न्याय गर्ने उहाँलाई सम्पूर्ण अधिकार छ यदि हामी पवित्र परमेश्वरसँग मिलाप गर्न चाहन्छौँ भने पहिले उहाँको क्रोध शान्त हुनुपर्छ उहाँको क्रोध सन्तुष्ट हुनुपर्छ र यदि याकुबको सौगातले एसाबको क्रोध शान्त भएन भने परमेश्वर क्रोध साम्य गर्न हामी उहाँलाई के दिन सक्छौँ के साँढेर बोकाको बलिले परमेश्वर क्रोध शान्त हुनसक्छ कि हाम्रो पैसाले परमेश्वरको क्रोध शान्त हुनसक्छ कि हाम्रो असल कार्यहरूले परमेश्वर क्रोध शान्त हुनसक्छ कि हाम्रो भक्ति र सो धार्मिकताले परमेश्वरको क्रोधलाई शान्त पार्न सक्छ सक्दैन कदापि सक्दैन ती पर्याप्त हुने छैन कहिले पनि पर्याप्त हुने छैन प्रिय हामी परमेश्वर क्रोधलाई कहिले शान्त पार्न सक्दैनौँ तर हाम्रो लागि खुसीको खबर यो छ कि हामीले परमेश्वर क्रोध शान्त पारिराख्नु पर्दैन आजभन्दा 2000 वर्ष कि संसारमा आफ्नो क्रोध साम्य पार्न र हामीलाई आफूका मिलापमा ल्याउन परमेश्वरले याकुबभन्दा महान अर्को याकुबलाई अर्थात् नयाँ इस्रायललाई संसारमा पठाउनु भयो येशु ख्रिस्ट नयाँ इस्रायल हुनुहुन्छ उहाँ नयाँ याकुब हुनुहुन्छ जो परमेश्वरको क्रोध पिउन केवल एक्लै मात्र योग्य हुनुहुन्छ येशुले मात्र हामीलाई परमेश्वरका आशिषहरू अर्थात् उहाँको उपस्थिति उहाँको क्षमा प्रेम दया र अनुग्रहका आशिषहरू दिलाउन सक्नुहुन्छ प्रियहरू याकुबले जस्तै येशुले पनि परमेश्वरसित कुस्ती लड्नुभयो म अलङ्कारिक रूपमा बोलिरहेको छु क्रुसमा जानु अघि उहाँले गेत्सेमानीको बगैँचामा प्रार्थनामा कुस्ती खेल्नुभयो उहाँ एकदमै आत्मामा व्याकुल हुनुभयो र उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो कि हे परमेश्वर यदि तपाईँको इच्छा भए यो कचौरा मबाट हटाइदिनुहोस् अनि उहाँले क्रुसमा पनि कुस्ती खेल्नुभयो जो चाहिँ उहाँ क्रुसमा चाँगिनुभयो सारा देशलाई अन्धकारले छोप्यो अनि यसले उच्च स्वरमा गराउनुभयो हे मेरा परमेश्वर तपाईँले मलाई किन त्याग्नु भएको छ ख्रिस्टले क्रुसमा हाम्रो खातिर सङ्घर्ष गर्नुभयो क्राइस्ट रेसल विथ गड फर अस एट द क्रस परमेश्वरले हामीलाई आशिष नदिउन्छ उहाँले कुस्ती खेल्नुभयो परमेश्वरले हामीलाई क्षमा दिन सकुन् भनेर उहाँ छेडिनुभयो कमजोर बन्नुभयो मानौ उहाँको कम्मरको गेडी खुस्कियो उहाँले चोट खानुभयो परमेश्वरको क्रोधको कचौरा खाली नहुन्जेल नरितिन्जेल येशूले हाम्रा निम्ति त्यो कष्ट सहनुभयो उहाँको कुर्कुच्चा डस्यो तर उहाँले शैतानको शिर कुच्याउनुभयो क्रुसद्वारा परमेश्वरले हामीलाई आफूसित मिलापमा ल्याउनुभयो। र हामी मात्र होइन उहाँले संसारलाई आफूसित मिलापमा ल्याइरहनु भएको छ। परमेश्वरले अहिले गरिरहनु भएको एउटा काम भनेको संसारका हरेक कुनाबाट मानिसहरूलाई आफूसित मिलापमा ल्याउनु हो। उहाँले धनी र गरिब, शिक्षित र अशिक्षित, पुरुष र महिला, जवान र वृद्ध, पहाडी र मधेसी, उपाध्याय बाहुन र उर्कोटीलाई आफूसँग मिलापमा ल्याइराख्नु भएको छ। अनि यदि तपाईँ यस बिहानी अहिलेसम्म परमेश्वरसँग मिलापमा आउनु भएको छैन भने ख्रिस्टको क्रुस मार्फत उहाँले तपाईँलाई आफूसँग मिलापमा आउनलाई आग्रह गर्दै हुनुहुन्छ। प्रियहरू, याकुबको परमेश्वरसँग मिलापमा आउनुहोस्। तपाईँले गर्नुपर्ने एउटा मुख्य कुरा भनेको आफ्नो पापहरूबाट फर्किनुहोस् र यीशु ख्रिस्टमा भरोसा गर्नुहोस्। प्रियहरू, आफूलाई नम्र तुल्याउनुहोस्, आत्मसमर्पण गर्नुहोस्, गिभ अप गर्नुहोस्, आफ्नो हात उठाउनुहोस् र यीशुमा भरोसा गर्नुहोस्। फेरि तपाईँ मानिसको क्रोधलाई शान्त पार्न सक्नुहुन्न भने धर्मी र पवित्र परमेश्वर क्रोधलाई कसरी शान्त पार्ने आशा गर्नुहुन्छ? अनि मित्रहरू, यदि तपाईँ आज मरणशील मानिसलाई भेट्न आँट गर्नुहुन्न, जसलाई तपाईँले रिस्टाउनु भएको छ, जससँग तपाईँको दुश्मनी छ, भने त्यस दिन राजाहरूका राजा र प्रभुहरूका प्रभु परमेश्वरलाई भेट्ने आँट कसरी गर्न सक्नुहुन्छ? कि तपाईँ साँच्चै न्यायको दिनमा पवित्र परमेश्वरको सामुन्ने खडा भएर उहाँको क्रोध सामना गर्न सक्नुहुन्छ? त्यो दम छ तपाईँसँग? के तपाईँमा त्यस्तो गर्ने साहस छ? मित्रहरू, परमेश्वरलाई चुनौती नदिनुहोस्। मित्रहरू, मुक्तिको प्रस्तावलाई इन्कार नगर्नुहोस्। मुक्तिको दिन आज हो, मेलमिलापको दिन आजै हो, उहाँमा आउनुहोस्, विलम्ब नगर्नुहोस् र उहाँले तपाईँलाई क्षमा गर्नुहुनेछ। आउनुहोस्, प्रार्थना।